यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। केही दिनदेखिको अविरल वर्षाका कारण देशभरकै जनजीवन प्रभावित। संखुवासभाको सिलिचोङमा 9 घर पहिरोमा पुरिदा 11 बेपत्ता। मनसून अझै केही दिन सक्रिय रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। आज थप 147 कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या 8,589। साझा यातायातले काठमाडौँ उपत्यकामा साउन 1 26 बस सञ्चालन गर्ने र रूसको सेचेनो विश्वविद्यालयद्वारा कोरोना भाइरस विरूद्धको खोपको चिकित्सकीय परीक्षण पूरा गरेको दावी। समाचार अब विस्तारमा। केही दिनदेखिको अविरल वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका ओडा नम्बर 1 9 घर पहिरोमा पुरिदा 11 बेपत्ता भएका छन्। लगातारको वर्षासँगै गएराति पहिरो खस्दा 11 बेपत्ता भएका र 3 सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। स्थानीय नागरिक र तामकुर तथा सिसुवाटारमा रहेको प्रहरी चौकीबाट गएको टोलीले पहिरोमा हराइरहेका व्यक्तिको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिनुभयो। पहिरोमा परेका व्यक्तिको उद्धारका लागि खटिएका स्थानीय 25 मदन राईको अचानक बेहोश भई मृत्यु भएको प्रहरीले जनाएको छ। संखुवासभाको पहिरो प्रभावित क्षेत्रको पछिल्लो अपडेट बारे जानकारी दिन हाम्रा संवाददाता बाबुराम बास्तोला प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। बाबुराम सर,
हजुर, राजेश,
संखुवासभाको सिलिचोङको पहिरो प्रभावित क्षेत्रको पछिल्लो अपडेट बारे यहाँले के अपडेट पाउनु भएको छ, यस सम्बन्धमा जानकारी दिनुहोस् न।
राजेश, जुन संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर 1 बेसिन्दा भन्ने स्थानमा चाहिँ गैराति करिब 12-1 समयमा पहिरो गएको थियो, जुन पहिरोले 9 बगाएर 11 अझै पनि बेपत्ता हुनुहुन्छ। घटनास्थलमाबाट अहिले 3 उद्धार गरिएको स्थिति हो। अहिले पनि पानी परिरहेको ठाउँमा विभिन्न ठाउँमा बाटोहरू अहिले पनि अवरुद्ध छन् र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली इन्सपेक्टरको टोली खटिएको थियो। त्यो टोली अहिलेसम्म पनि घटनास्थल पुग्न नसकेको स्थिति छ, किनकि खोलामा जाने बाटोमा पुलहरू पनि बगाएको स्थिति र विभिन्न अवरोधका कारण तामकु पुग्नै एकदम कठिनाई भएको स्थिति हो। र घटनास्थलमा प्रहरी चौकी तामकु र प्रहरी चौकी सिस्वातारबाट प्रहरी टोली खटिएकोमा उहाँहरूसँग पनि अहिले सम्पर्क हुन सकेको छैन। त्यो ठाउँमा जुन प्रहरीको सेट पनि नचलेको स्थिति छ र अघि हजुरले भने जस्तो त्यो ठाउँमा उद्धार कार्यमा खटेका 25 मदन राईको चाहिँ अचानक बेहोस भएर मृत्यु भएको स्थिति हो। र त्यो ठाउँको हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ गोवा सिंह राईको पुरै घर बगाएको स्थिति छ। उहाँको 60 उहाँकी श्रीमती फुलमाया राई र छोरी भीमसरी राई चाहिँ सामान्य अवस्थामा घाइते भएको अवस्थामा उद्धार गरिएको हो भने रामराम राईको घरै पुरै घर बगाएको स्थिति हो। उहाँ रामराम राई सहित उहाँकी छोरी हस्तकुमारी राई, एन्जिला राई र नम्रता राई चाहिँ अहिलेसम्म बेपत्ता हुनुहुन्छ। त्यस्तै जुद्धबहादुर राईको पनि पुरै घर बगाएको स्थिति छ। उहाँकी श्रीमती गोरीमाया राई र प्रकृति राई हालसम्म बेपत्ता हुनुहुन्छ। छोरी प्रकृति राई उहाँ चाहिँ हालसम्म बेपत्ता हुनुहुन्छ। त्यस्तै अर्का जुद्धबहादुर राई भनिनेको घर पनि पुरै बगाएको स्थिति हो। उहाँकी श्रीमती उत्तर कुमारी राई हालसम्म बेपत्तै स्थितिमा हुनुहुन्छ भने सोही ठाउँका नजमाई राईको पुरै घर बगाएको छ, उहाँ पनि अहिलेसम्म बेपत्ता हुनुहुन्छ भने हर्कराज राईको पुरै घर बगाएको छ। त्यस्तै हर्कराज राई अनि उहाँकी श्रीमती आइतामाई राई हालसम्म बेपत्ता हुनुभएको स्थिति चाहिँ हो। राजन सर,
त्यहाँका स्थानीय कोही विस्थापित हुनुहुन्छ कि हुँदैन, केही जानकारी प्राप्त गर्नुभएको छ यहाँले?
विस्थापितको सन्दर्भमा त्यहाँ लगभग धेरैवटा घरहरू विस्थापित हुन्छन् भन्ने आशंका गरेको छ, तर यति नै हो भन्ने अहिलेसम्म एकिन तथ्याङ्क आउन सकेको छैन, किनकि त्यो ठाउँमा सञ्चारको सेवा अवरुद्ध छ। मैले अघि नै पनि भने नेपाल प्रहरीको जुन सेट हो त्यो सेट पनि नचल्ने स्थितिमा नेपाल प्रहरीका कोहीसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन भने गाउँपालिकाका पदाधिकारीहरू पनि त्यो ठाउँमा अहिलेसम्म पुग्न नसकेको स्थिति हो। जुन त्यो ठाउँमा उद्धारमा रहनुभएका स्थानीयहरू हुनुहुन्छ उहाँहरूसँग पनि सम्पर्क हुन सकेको छैन, यकिन यति नै विस्थापित हुने भन्ने अहिलेसम्म जानकारी छैन।
हस्, जानकारीका लागि यहाँलाई धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बाबुराम बास्तोला, हाम्रा संखुवा सभा संवाददाता। उहाँले दिएको पछिल्लो जानकारी अनुसार संखुवा सभामा 9 घर पहिरोमा पुरिँदा 11 बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो। यसैगरी म्याग्दीमा पहिरोमा पुरिएको अवस्थामा आज थप 1 शव फेला परेपछि मृत्यु हुनेको संख्या 28 पुगेको छ। बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा धौलागिरी गाउँपालिका 6 मराङका खिम बहादुर जुगजालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। पहिरोमा अझै 4 हराइरहेका र उनीहरूको खोजी भइरहेको छ। जाजरकोटको बारेकोट गाउँपालिका 4 सार्की गाउँमा पहिरोमा परि मृत्यु हुनेको संख्या 11 पुगेको छ भने 3 अझै बेपत्ता रहेका छन्। वडा नम्बर 4 1 र 6 2 अझै बेपत्ता रहेका गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जानकारी दिनुभयो। यस्तै बर्दियाको बबई नदीमा आएको बाढ़ीमा बगेर ठाकुर बाबा नगरपालिका 4 एक दम्पति बेपत्ता भएका छन्। बाढ़ीमा बगेर ठाकुर बाबा नगरपालिका 4 बगना गाउँका 32 जित बहादुर थारू र उनकी श्रीमती 26 राजकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। झापाको बिरिङ खोलामा आएको बाढ़ीले बगाउँदा झापा गाउँपालिका 5 35 व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। मेची नदीले बगाएर झापाको भद्रपुर 3 33 हिरण राई बेपत्ता भएका छन्। आज बिहान नदीमा दाउरा निकाल्ने क्रममा सुनसरीको बराहा क्षेत्र 7 14 बालक अनिल बस्नेत सप्तकोशी नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोट गाउँपालिकामा 500 भन्दा बढ़ी घर परिवार विस्थापित भएका छन्। बारेकोटकै वडा नम्बर 1 धौलाकोटमा 32, वडा नम्बर 5 पाखा तोलखाना र कालाखोलीमा 150 भन्दा बढ़ी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिइरहेका छन्। विस्थापितलाई 2 विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो। यस्तै अविरल वर्षापछि झापाको कन्काई नदीमा आएको बाढ़ीका कारण 80 घर डुबानमा परेका छन्। ती मध्ये 38 घर परिवार पुनः विस्थापित भएका छन्। यस्तै महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जलेश्वर बर्दिवा सड़क खण्ड अवरूद्ध भएको छ। रातो खोलाले कटान गरेपछि सड़क खण्ड अवरूद्ध भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो। आज बिहानदेखि अवरूद्ध भएको मध्य पहाड़ी लोकमार्गको पर्वत खण्ड भने एकतर्फी सुचारू भएको छ। पहिरोका कारण भोजपुरको सडानन्द नगरपालिका वडा नम्बर 8 दिङला बजारका 5 परिवार विस्थापित भएका छन्। गएराति खसेको पहिरोले घरहरू जोखिममा परेपछि ती परिवारलाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ। पूर्वा माटोमा बनेका ती घरहरू लगातारको वर्षाले क्षति पुगेको इलाका प्रहरी कार्यालय दिङलाका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिनुभयो। गत बिहिबारदेखि सक्रिय रहेको मनसून अझै केही दिनसम्म कायम रहने भएको छ। मनसून न्यूनचापीय प्रणाली तराई भूभाग नजिकै रहेकाले थप सक्रिय भएको मौसमविद राजु प्रधानाङ्गले बताउनुभयो। आज प्रदेश 1 प्रदेश नम्बर 2 बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश प्रदेश नम्बर 5 तथा सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले प्राकृतिक विपदको रोकथाममा पूर्व तयारी पीड़ितको उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन र प्रभावकारी राहत वितरण गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तीमा बाढ़ी पहिरो तथा डुबानबाट वर्षेनी सयौं व्यक्तिले ज्यान गुमाउनु परिरहेको यथार्थलाई दृष्टिगत गरी विकास निर्माणका कार्यलाई मानव अधिकार मैत्री बनाई काम गर्न आग्रह गरिएको छ। आयोगले प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट पीड़ितको अवस्था उद्धार राहत वितरण स्वास्थ्य उपचार बसोबास लगायतका विषयमा सूचना संकलन गर्ने कार्य भइरहेको जनाएको छ। अविरल वर्षासँगै खोला नालामा बाढ़ी आउन थालेपछि सिन्धुपाल्चोकका नदी तटीय क्षेत्रका बासिन्दाहरू थप त्रसित बनेका छन्। बुधबार राति 12 नगरपालिका जम्मू नजिकको एमओ खोलामा आएको बाढ़ीबाट 2 मृत्यु हुनका साथै 20 अझै बेपत्ता छन्। सिन्धुपाल्चोकको चौताराबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
भलेफी गाउँपालिका वडा नम्बर 5 खाडीचौरकी होटेल व्यवसायी रश्मिलाको ओर बाढ़ी आएकै दिनदेखि अनिदा हुन बाध्य हुनुहुन्छ। उहाँको होटेल भएकै घरलाई छुँदै सुनकोशी नदी बग्छ। कुनै पनि बेला नदीमा बाढ़ी आई घर बगाउन सक्ने भएकोले परिवारका सदस्य आलो पालो गरेर मात्रै सुत्ने गर्नुहुन्छ।
बाढ़ी पहिरो आएको छ, हाम्रो अन्त बस्ने ठाउँ छैन, हामी पालो पालो गरेर सुत्छौ, पालो पालो गरेर हेर्छौ।
अरणीको राजमार्ग अन्तर्गत रहेको प्रमुख व्यापारिक बजार बारबिसे खाडीचौर सुकटी बलिफीका स्थानीयहरू यतिखेर बाढ़ीको त्रासमा छन्। खोलासँगै जोडिएको घरमा बस्नुपर्ने बाध्यता भएकाले निद्रामाया मार्नुपर्ने अवस्था त छँदैछन्। यस अलावा तत्कालको लागि सुरक्षित स्थानमा जान नसकिने भएकोले स्थानीयहरू रातको समयमा पानीको बहाव बढ्यो कि भनेर खोलामा टर्चले हेरेर बाढ़ीको ड्यूटी बस्ने गरेका छन् स्थानीय सम्राट सिंह बस्ने।
अब राति पनि हामी एकदम आलम लाएर चाहिँ उठ्छौ के अनि टर्च बालेर हेर्छौ, डर त एकदम छ। अब कतिखेर के हुन्छ कतिखेर के हुन्छ भन्ने कुरा।
अविरल वर्षाका कारण बढ्दो बाढ़ी र पहिरोको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तटीय क्षेत्रका बासिन्दालाई पूर्ण सतर्कता अप्नाउन र सुरक्षित स्थानमा जान आग्रह गर्दै आएको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ठकाल
भनेपछि कोरिडोरको बासिन्दाहरू जति पनि हुनुहुन्छ उहाँलाई अहिले पनि म आह्वान गर्न चाहन्छु सुरक्षित ठाउँमा जानुहोस्। प्रहरीले सहयोग गर्ने कुरा प्रहरीले सहयोग गर्छ, अब कहाँ सुरक्षित हुन्छ आफ्नो हिसाबले त्यहाँ गएर सुरक्षित तरिकाले अहिले बस्नुहोस्। भोटेपछिको भाव बढ्ने त्यसले गरेर चाहिँ माथिको एरियामा पनि पहिरोको जोखिमहरू बढ्न सक्ने सम्भावना उत्तिकै छ।
बुधबार राति फडेकोशी गाउँपालिका र बारबिसी नगरपालिकाका खहरे खोलामा आएको बाढीले दुईको मृत्यु हुनका साथै 20 जना अझै बेपत्ता छन्। माथिल्लो तटीय क्षेत्रको त्यो विपत्तिपछि तल्लो तटीय क्षेत्रका बासिन्दा अझ बढी त्रासमा छन्। जीवन श्रेष्ठ, रेडियो नेपाल, चौतारा।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
वाओ, रियलमै छिटो
डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। आज थप 147 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 147 जना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको संख्या 8,599 पुगेको जानकारी दिनुभयो। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर 51.1% रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसैगरी आज देशका विभिन्न स्थानमा रहेका 25 प्रयोगशालामा 3,916 जनाको रियल टाइम PCR विधिबाट परीक्षण गर्दा 82 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्राध्यापक डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार आज प्रदेश नम्बर 1 4 जना, प्रदेश नम्बर 2 20 जना, बागमती प्रदेशमा 14 जना, गण्डकी प्रदेशमा 15 जना, प्रदेश नम्बर 5 2 जना, कर्णाली प्रदेशमा 21 जना र सुदूरपश्चिम प्रदेशमा 6 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 16,801 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा आज 23,784 जना रहेका छन् भने 8,174 जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवादले कोरोना र प्रकोप विरूद्धको संघर्ष कमजोर बनाउन नहुने बताउनु भएको छ। जिल्ला विपद व्यवस्थापन समिति चितुवनको बैठकलाई आज चितुवनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले प्रकोप विरूद्धको संघर्षमा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। अहिले बाढ़ी पहिरोको उच्च जोखिम रहेको भन्नुहुँदै उहाँले नेकपाले आफ्नो बैठक एक साताका लागि स्थगित गरेर जनताको माझमा आफूहरू आएको बताउनुभयो। जिल्ला पार्टी कार्यालय चितुवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी विभाजन हुन नदिइने बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टीभित्र गम्भीर समस्या सृजना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला संकटबारे गम्भीर छलफलमा रहेको बताउनुहुँदै नेता तथा कार्यकर्तालाई पार्टी एकताका पक्षमा नारा लगाउन आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ। आज कोषको समीक्षा बैठकमा मन्त्री भट्टराईले वृहत्तर पशुपति क्षेत्र विकास अन्तर्गतका हरेक योजनाहरूलाई त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरू राखेर सार्वजनिक सुनवाई मार्फत अगाडि बढ़ाउन निर्देशन दिनुभयो। स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुल्ला गर्ने गरी तयारी शुरू गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिनुभयो। बैठकमा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत भएको हुनाले पशुपति क्षेत्रमा नयाँ संरचना निर्माण गर्दा त्यसको ख्याल गर्न आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ासँग नेपाल विज्ञापन संघ सहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लीन फिड नीति कार्यान्वयन ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। त्यस अवसरमा संचार मन्त्री डाक्टर खतिवड़ाले क्लीन फिडको विषय सबैको साझा कार्यसूची भएकाले छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेकामा थप बल पुगेको बताउनुभयो। मन्त्री डाक्टर खतिवड़ाले त्यसका लागि आवश्यक पर्ने विज्ञापन सम्बन्धी नियमावली पनि छिट्टै तयार हुने तथा विज्ञापन बोर्ड गठनको प्रक्रियामा रहेको जानकारी दिनुभयो। सरकारी स्वामित्व रहेको साझा यातायातले साउन 1 गतेदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने भएको छ। काठमाडौँ उपत्यकामा रूट परमिट पाएका ठाउँमा आवश्यक सुरक्षा अपनाउँदै 26 बसहरू सञ्चालनमा ल्याइने साझा यातायात सहकारी संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेले जानकारी दिनुभयो।
नेपाल सरकारबाट अनुमति पाएको काठमाडौँ उपत्यकामा 26 बसहरू चलाउने योजनामा छौँ। अहिले हामी आधारभूत तयारीमा छौँ। खन्किएका बसहरूको चाहिँ सामान्य मर्मत, त्यहाँको व्यवस्थापन, स्वास्थ्य सुरक्षाका विषयहरू सबैको तयारी गरिरहेका छौँ।
कार्यकारी अधिकृत पाण्डेले यात्रुको चापलाई ध्यानमा राखी आवश्यकता अनुसार बसहरूको संख्या थप्न सकिने बताउनुभयो। यस्तै सार्वजनिक यातायात चलाउने विषयमा आफूहरू सकारात्मक रहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ कार्यवाहक अध्यक्ष डोलनाथ खनालले बताउनुभयो। उहाँले यातायात व्यवसायी र सरकार बीच आज भएको छलफल सकारात्मक भएकाले क्रमिक रूपमा सवारी साधन सञ्चालनमा ल्याइने खनालले जानकारी दिनुभयो।
हामीले ब्याङ्कको ब्याज किस्ता मर्म सम्हारको विषयमा राख्यौँ। उहाँहरूले मौद्रिक नीति आउँदाखेरि त्यसमा समेटिन्छ भन्नुभयो। त्यो बेला सर्तै राखेर गर्ने कुराहरू पनि होइन, सकारात्मक रूपबाट असहमत प्रस्ताव पठाइसक्नु हो। आज पनि ट्याक्सीहरू चाहिँ भइराखेका छन्। कर्मिक रूपमा सरकारले पनि कामहरू गरिराख्छ। 2 गतेसम्म मौद्रिक नीति आउँछ, गाडीहरू पनि सञ्चालन हुन्छन्।
यातायात व्यवसायीहरूले सवारी कर छूट, बैंक किस्ता स्थगन, ब्याज मिनाहा, पुनर्कर्जाको व्यवस्थाका साथै चालक परिचालकको स्वास्थ्य बीमा र स्वास्थ्य सामग्रीको व्यवस्था सरकारले गर्नुपर्ने बताउँदै आएका छन्। भालुको पित्तसहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका 8 कल्याणपुरबाट मकवानपुर बर भन्ज्याङका हरिबहादुर मोक्तान र सोही जिल्लाको डाँडा खर्कका रामबहादुर लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। 20 लाख रूपियाँमा बिक्री गर्न भनी साथमा लिई हिँडिरहेको अवस्थामा उनीहरूको साथबाट भालुको पित्त बरामद गरिएको प्रहरीले जनाएको छ। सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढ़िरहेका समयमा नदीमा बाढ़ीसँगै बगेर आउने काठ दाउरा संकलन गर्न स्थानीयहरू उच्च जोखिमका साथमा लागि पर्ने गरेका छन्। विगतमा जस्तै सप्तकोशीमा आउने बाढ़ीसँगै बगेर आएका काठ दाउरा संकलन गर्ने स्थानीयको भीड़ अहिले पनि देख्न सकिन्छ। सुनसरीबाट संवाददाता रुमा रिजालको रिपोर्ट।
सप्तकोशी नदीमा उर्लिएको भेलसँगै हिजो आज रमित लाग्दो देखिन्छ दाउरा निकालेको दृश्य। पानीको सतह बढेसँगै दाउरा संकलन गर्नेहरूको भीड़ बढेको छ। बालक, किशोर तथा वयस्कहरूको समेत कोशी ब्यारेजमा लस्कर लागेको देखिन्छ। उनीहरू लौरोमा फलामको भाला घोपेर लामो डोरीको सहायताले बगेर आएका काठलाई निशाना बनाएर नदीमा बेगले हान्छन् र दाउरामा लागेमा दाउरा निकाल्न सफल हुन्छन्। यसो गर्दा उनीहरूलाई ज्यानको खतरा निकै हुन्छ, तर सबै पौड्न सक्ने र सिपालु भएका कारण तल झरे पनि केही घटना भने भइ नहालेको स्थानीय बताउँछन्।
सबै पौडी खेल्ने मान्छे होइन, तिनीहरूले दाउरा निकालेर बेच्ने, घरमा चावल तावल सब्जी अब्जी त्यो बेचेरै किनेर खान्छ तिनीहरू। त्यो झर्दाखेरि तिनीहरूले के अफार हुन्छ, तर सबै पौडी खेल्ने केटा हो, त अहिलेसम्म केही फरक परेको छैन।
हामीलाई त्यत्रो डर लाग्दैन।
कोशीमा पानीले खतराको तह पार गरेपछि दुवैतिर अहिले रातो झण्डा गाडिएको छ। कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार पानीको सतह बढ्न थालेसँगै खतराको तह पार गरेकाले खतराको संकेत राखिएको हो। यसरी बाढ़ीको खतरामा दाउरा संकलन गर्नेहरूको ज्यान उच्च जोखिममा पर्न सक्ने प्रति भने सबैको ध्यान जान जरूरी देखिन्छ। रेडियो नेपाल, रुमारी जाल, सप्तकोशी, सुनसरी।
अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना विरूद्धको खोप विकासमा अनुसन्धान गरिरहेको रूसी स्थित सेचेनोभ विश्वविद्यालयले खोपको चिकित्सकीय परीक्षण सकिएको जनाएको छ। रूसी समाचार संस्था तासले अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै स्वयंसेवकमा गरिएको परीक्षणले खोप कोरोना उपचारमा प्रभावकारी रहेको बताएको छ। सेचेनोभ विश्वविद्यालयको चिकित्सकीय अनुसन्धान केन्द्रका प्रमुख तथा अनुसन्धान समूहको प्रमुख एलेना स्मोल्यार्कचुकले स्वयंसेवकहरू आउने जून 15 र 20 तारीकमा छुट्ने र खोप प्रभावकारी र सुरक्षित हुने बताएकी छन्। अनुसन्धान दलकी प्रमुख स्मोल्यार्चुकले स्वयंसेवकहरू अस्पतालबाट घर गए पनि चिकित्सकीय निगरानीमा रहने बताएकी छन्। अनुसन्धानको क्रममा 20 जना स्वयंसेवकलाई गत जून 23 तारीकमा खोप लगाइएको थियो भने 18 जना स्वयंसेवकलाई जून 18 खोप लगाएको थियो। मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालतलाई विघटन गर्नुभएको छ। मालीमा विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएको थियो। संसदीय निर्वाचनको अस्थायी नतिजालाई गत अप्रेलमा संवैधानिक अदालतले अमान्य ठहर गरिदिएपछि असन्तुष्ट समूहले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो। संवैधानिक अदालतको निर्णय निष्पक्ष नभएको भन्दै शुरू भएको आन्दोलन प्रतिदिन सशक्त बन्दै गएको र देशभर हिंसात्मक गतिविधि बढ़न थालेका समयमा राष्ट्रपतिबाट विवादास्पद संवैधानिक अदालतका सम्पूर्ण पदाधिकारीलाई बर्खास्त गर्दै सुधारको प्रतिबद्धता व्यक्त भएको हो। राष्ट्रपति केइटाले संवैधानिक अदालतका बाँकी सदस्यहरूको इजाजत पत्र रद्द गर्ने निर्णय गरिसकेको बताउनुभयो। अदालतको विघटनले सम्बन्धित अदालतलाई स्वच्छ तथा निष्पक्ष साबित गर्ने गरी नयाँ सदस्यहरूको मनोनयन गर्न मार्ग प्रशस्त गर्ने उहाँले बताउनुभयो। टर्कीका राष्ट्रपति रिसेप तायब एर्दोगानले ऐतिहासिक हाजिया सोफिया संग्रहालयलाई मस्जिदमा बदल्न गरेको निर्णयप्रति विश्व जगतले गरेको टीका टिप्पणीप्रति रोष प्रकट गर्दै टर्की सार्वभौम सम्पन्न राष्ट्र भएकाले उसको आन्तरिक मामलामा बाह्य हस्तक्षेप स्वीकार्न नसकिने स्पष्ट गर्नुभएको छ। 1500 वर्ष पुरानो हाजिया सोफिया शुरूमा क्रिश्चियन चर्चको रूपमा लामो समयसम्म परिचित रहे पनि पछि सन् 1934 त्यसलाई संग्रहालयका रूपमा विकास गरिएको थियो। अब आर्थिक समाचार।
कोरोना भाइरस COVID-19 संक्रमणका कारण पोखरा महानगरपालिका 28 मार्च थाना स्थित दुई झरनामा पर्यटक आवागमनमा रोक लगाइएको छ। पोखरा महानगरपालिका स्थित रोला र ढोडेनी झरनामा दैनिक बढ़दै गएको पर्यटकको चापलाई ध्यान दिई आगामी साउन 15 गतेसम्मका लागि आवागमनमा रोक लगाइएको हो। दैनिक पर्यटकको चाप बढ़दै गए पनि भौतिक दूरी कायम गर्ने तथा मास्क लगायतका सुरक्षा सामग्री प्रयोगमा ध्यान नदिएका कारण संक्रमण फैलने खतरा रहेकाले केही समयका लागि दुवै झरना बन्द गरिएको पर्यटन पूर्वाधार विकास समिति पोखराका अध्यक्ष भोजराज भुर्तेलले जानकारी दिनुभयो। निर्माणाधीन 900 मेगावाटको अरू तेस्रो जलविद्युत परियोजनामा काम गर्ने स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन्। संखुवासभा जिल्ला स्थित निर्माणाधीन परियोजनाका अधिकांश स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका हुन्। परियोजना निर्माण गरिरहेको भारतीय निर्माण संस्था सतलज जलविद्युत निगम मार्फतका पटेल इन्जिनियरिङ कम्पनी र जयप्रकाश एसोसिएटले काम अनुसार रकम भुक्तानी नदिएका कारण स्थानीय निर्माण व्यवसायी कम्पनी मर्कामा परेको रौता कन्स्ट्रक्सन प्रालीका प्रतिनिधि भीम थापाले जानकारी दिनुभयो। मकालु गाउँपालिकामा बाँध स्थल र चिचिला गाउँपालिकामा विद्युत गृहको काम चलिरहेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ। गाउँपालिकाले न्यूनतम 20 वर्षका लागि जग्गा लिजमा लिएर व्यावसायिक खेती गर्न गाउँपालिका मार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनौट गर्ने नीति लिएको हो। जग्गाको भौतिक पूर्वाधार, ग्रामीण सड़क, सिंचाई, विद्युत लगायत खाने पानी, शीत भण्डार आदिमा प्राविधिक सहायता दिनुका साथै मल, बिउ र बजार प्रबन्धनमा गाउँपालिकाले पहल गर्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो। गाउँपालिकाले कोदोमा आत्मनिर्भर बनाउँदै यसको प्रवर्धनका लागि अनुदानको व्यवस्था गरी सबै होटल तथा रेस्टुरेन्टमा कोदोको परिकारलाई मेनुमा अनिवार्य राख्ने व्यवस्था गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो। अन्नपूर्ण गाउँपालिकाले कोदो खेतीलाई प्रवर्धन गर्न विगत वर्षदेखि नै कोदो महोत्सव गर्दै आएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर सामान्य बदली रही प्रदेश एक दुई तथा बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश एक प्रदेश दुई बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.1 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 26.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 13.2 मिलिमिटर। पोखराको अधिकतम 30.1, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 130.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.5, न्यूनतम 24 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। केही दिनदेखिको अविरल वर्षाका कारण देशभरकै जनजीवन प्रभावित। संखुवा सभाको सिलिचोङमा 9 घर पहिरोमा पुरिदा 11 बेपत्ता। मनसून अझै केही दिन सक्रिय रहने भएकाले सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। आज थप 147 कोरोना भाइरस संक्रमण मुक्त। संक्रमण मुक्त हुनेको संख्या 8,589। साझा यातायातले काठमाडौँ उपत्यकामा साउन 1 गतेदेखि 26 बस सञ्चालन गर्ने र रूसको सेचेनोव विश्वविद्यालयद्वारा कोरोना भाइरस विरूद्धको खोपको चिकित्सकीय परीक्षण पूरा गरेको दावी। हवस् त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।